أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. أفأمن الذين مكروا السيئات أن يقصف الله بهم الأرض أو يأتيهم العذاب من حيث لا يشعرون أو يأخذهم في تقلبهم فما هم بمعجزين أو يأخذهم على تخوف فإن ربكم لرؤوف رحيم. أفأمن الذين مكروا السيئات ان کو یہ ڈر نہیں ہے کہ اللہ ان کو زمین میں دھسا دیں، او یاتیہم العذاب، یا جدھر سے اللہ چاہے ان کو عذاب دیں، من حیث لا یشعرون، کہ اس جگہ کا ان کو پتہ بھی نہیں ہوگا، او یاخذہم، یا پکڑ لے ان کو راستے میں چلتے چلتے عذاب سے، وما هم بمعجزین، وہ اللہ کو عاجز نہیں کر سکتے، او یا خودہم على تخوف، یا پکڑ لے اللہ تعالی ان کو ڈرا کر کے، فإن ربکم لرؤوف الرحیم، بے شک پروردگار تمہارا بہت ہی مہربان اور شفقت والا ہے. پارہ نمبر 14 آیت، سورۃ النحل کی آیت نمبر 47 آپ کے سامنے، 45, 46 اور 47 آپ کے سامنے پڑھی. مسلسل آپ تفسیر سنتے چلے آ رہے ہیں. اللہ تعالی ہمارا بیتنا قبول فرمائے. قرآن کی جو محبت ہے، قرآن کی برکتیں ہیں، اللہ ہم سب کو نصیب فرمائے. تھوڑی دیر کے لیے بھی قرآن کی مجلس میں بیٹھنا یہ کئی نفلوں سے زیادہ ثواب ہے. عبداللہ ابن مسعود فرماتے ہیں، قرآن کی ایک آیت سیکھیں تو 100 نفل کے برابر، اور اگر اس کی تفسیر وغیرہ سیکھ لے تو کئی ہزار رکعت نفل کے برابر ثواب ملتا ہے. اللہ تعالی ہمیں قرآن کی سچی صحیح سمجھ نصیب فرمائے، قرآن سے محبت اور وابستگی اللہ نصیب فرمائے، قرآن کے ساتھ اللہ تعالی محبت اور شفقت اور اس کے ساتھ پڑھنے کا شوق نصیب فرمائے، سمجھنے کی، قرآن سمجھنے کی فکر اللہ ہم سب کو نصیب فرمائے. گزشتہ درس میں مکہ کے کافروں نے بہت سارے اعتراض کیے تھے، کوشچنز کیے تھے نبی اکرم صلی اللہ علیہ وسلم پر کہ قرآن یہ اللہ کا کلام نہیں ہے، یہ اغلوں کی کہانی ہے. ایک اعتراض تو یہ کیا تھا، اللہ نے ان کا بھی جواب دیا. پھر ایک سوال یہ کیا تھا، اگر واقعی قرآن سچا ہے تو ہم تو قرآن کا انکار کرتے ہیں، اور ہم لوگ شرک بھی کرتے ہیں تو ہم پر عذاب کیوں نہیں آتا؟ عذاب کا نہ آنا یہ دلیل ہے کہ بات ہماری سچی ہے، یہ کہتے تھے. جیسے آپ نے وہ بھی سوال پڑھ لیا، اس کا بھی جواب دیا اللہ پاک نے. تیسرا سوال، رسول آتے تو فرشتوں میں سے آتے، یہ کیا، بشر انسان میں سے رسول اور ساتھ میں نبوت بھی ملے ان کو، یعنی بشریت اور نبوت جمع نہیں ہو سکتی. یہ سوال انہوں نے کیا، بشریت انسان اور رسالت جمع نہیں ہو سکتے. چلو ہم مان لیں کہ محمد صلی اللہ علیہ وسلم سچے رسول ہے، تو پھر آسمان سے فرشتے ان کے ساتھ کیوں نہیں چلتے؟ بہت ساری باتیں، بہت سارے کوشچن جو شروع سورت سے لے کر ابھی تک آپ کے سامنے آئے، اور اس کا جواب بھی اللہ پاک نے دیا. یہاں تک کہ گزشتہ 2 ہفتے پہلے آپ نے सुना वो आयत वल्लदीन हाजरू फिल्लाह मिन बादि मा जुलिमू, इतना जुल्म किया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर और मक्का वालों पर, सहाबा पर, कि उनको मक्का छोड़कर हिजरत करनी पड़ी और मदीना मुनव्वरा और इसी तरह हबशा जाना पड़ा। खुदा के भरोसे पर उन्होंने सब्र किया, अल्लाह पाक ने उनको बेहतरीन ठिकाना दिया। वल अजरुल आखिरत अकबर लौ कानू यालमून, अल्लाह ने उनको बहुत ही बड़ा अजर दे दिया। सहाबा किराम फरमाया उसके बाद, अगर ये कौम, अल्लाह पाक ने गुज़िश्ता सबक में ये बयान किया कि हमने सारे नबियों को मर्दों में से भेजा, उमार सलना मिन कबल का इल्ला रिजाल नूही, ये तर्ज है तफसीर का। ये गुज़िश्ता आपने क्या पढ़ा, अब आगे क्या है, हमारे अकाबिरीन इसी तरह पढ़ाया करते थे ताकि बात समझ में आ जाए कि बात क्या चल रही है। फरमाया कि अल्लाह पाक ने पिछले जितने भी अंबिया आए वो मर्दों में से आए, औरतों में से कोई नहीं आया। और अगर तुम्हें पता नहीं है तो फिर अहले किताब से पूछ लो, यहूद नसारा से पूछ लो कि उनके अंदर में याकूब अलैहिस्सलात वस्सलाम, इब्राहिम अलैहिस्सलात वस्सलाम, उनके दो बेटे हैं इस्माइल और दूसरे इसहाक अलैहिस्सलाम, इसहाक अलैहिस्सलात वस्सलाम में से 70,000 से ज्यादा अंबिया अलैहिस्सलाम आए, 70,000 से ज्यादा, वही सारे बनी इसराइल में। और हजरत इस्माइल अलैहिस्सलाम में से एक नबी है और वो कौन है, जनाब मोहम्मद रसूलुल्लाह नबी सल्लल्लाहु अलैहि वसल्लम, इस्माइली इब्राहिम है। नबी सल्लल्लाहु अलैहि वसल्लम के 800 साल पहले इस्माइल अलैहिस्सलाम पैदा हुए थे, नबी बने थे 800 साल पहले, और ईसा अलैहिस्सलाम नबी सल्लल्लाहु अलैहि वसल्लम से 600 साल पहले नबी थे। लेकिन अरब में सिर्फ इस्माइल अलैहिस्सलाम थे मक्का मुकर्रमा में, जो कबीले जुरहम में उनकी शादी हुई, वहां रहे और वहीं पर वो नबी बने। ईसा अलैहिस्सलाम 600 साल पहले, लेकिन कहां, व रसूलन इला बनी इसराइल, और वो फलस्तीन में, उस जमाने में फलस्तीन शाम वगैरह इलाके वहीं पर। दोनों अल्लाह के नेक बंदे, मुस्नद अबू याला में शाह साहब मुस्नद अबू याला की रिवायत शाह अनवर शाह कश्मीर रहमतुल्लाह ने कल की है, फरमाया दोनों नबियों ने कुर्बानी दी है, मासूमियत इल्ला मा युज़बह, रिवायत में आता है मुस्नद अबू याला में कि जब अल्लाह ताला मासूमियत क़िबलतुल क़िबला, जब भी क़िबला बनाना चाहता है, क़िबला का नाम नहीं रखा जाता, इल्ला मायूस बिहा, मगर यह कि वहां पर नबी मिनल अंबिया, अंबिया में से किसी नबी को ज़बह किया जाए। और मक्का मुकर्रमा में काबा को काबतुल्लाह बनाने के लिए वहां इस्माइल अलैहिस्सलाम ज़बी बने, फिर इब्राहिम और इस्माइल अलैहिस्सलाम ने काबतुल्लाह बनाया। फरमाया अल-कुद्स को, अल-कुद्स को सारे अंबिया का किबला बनाने के लिए फलस्तीन में इसहाक अलैहिस्सलाम को ज़बह किया, उनके लिए भी मेंढा आया, इस्माइल अलैहिस्सलाम के लिए भी। अगरचे बहुत बड़ा इख्तलाफ है, वो कहते इस्माइल ज़बी नहीं है, यहूद नसारा कह रहे, दोनों के लिए मुस्लिम अबू याला की रवायत नकल की है, और दोनों के लिए मेंढा आया वहां अल-कुद्स के लिए ज़बह, तो उनके लिए भी जन्नत से मेंढा आया। उनके सिंग जो थे मेंढे के, वो काबतुल्लाह पर लटकाए गए थे बरकत के तौर पर, जन्नत का मेंढा था ये। तो जैसे जन्नत का क्या क्या है, हजरे अस्वद है, इब्राहिम अलैहिस्सलाम को पत्थर है, ये दोनों बातें। लेकिन बनी इसराइल में अहले किताब में बरकत का कोई अहमियत नहीं है, इसलिए उन्होंने उसको निकाल दिया। हां ये जो सिंह थे काबतुल्लाह पर, जो मेंढा आया था इस्माइल अलैहिस्सलाम के लिए, یہ سینگ باقی رہے تھے خلافت عبداللہ ابن زبیر تک. برکت کی تو جنت کا میدہ جب ذبح کیا گیا تو ان کے جو سینگ تھے وہ برکت رکھے تھے، جنت کی چیز تھی. تو میں کہہ رہا تھا کہ انبیاء علیہ الصلات والسلام تشریف لائیں اور ان کو جا کر پوچھ لو، سارے مرد تھے، کوئی عورت نبی بن کر نہیں آئی، اگر عورت نبی بنے گی تو مسئلہ ہی مسئلہ ہے. اور سارے نبیوں کو معجزات دیے گئے، اور نبی اکرم صلی اللہ علیہ وسلم کو سب سے بڑا معجزہ دیا وہ کیا ہے؟ قرآن کریم، جس کا ذکر گزشتہ سبق میں ہوا. بالبینات والزبر وانزلنا الیک الذکر لتبین للناس، آپ اس قرآن کو لوگوں کو سمجھائیے. معلوم ہوتا ہے کہ قرآن اللہ کے الفاظ ہیں اور حدیث سنت جو ہم عمل کرتے ہیں، سنن جس کو کہتے ہیں، یہ سنتیں قرآن کریم کی تفسیر ہے. اسی لیے حضرت ام المؤمنین عائشہ رضی اللہ تعالیٰ عنہ سے پوچھا گیا نبی اکرم صلی اللہ علیہ وسلم کی زندگی اور اخلاق کیا ہے، فرمایا تم نے قرآن نہیں پڑھا، سورہ فاتحہ سے لے کر ہر آیت پڑھتے جاؤ اور میرے نبی کی زندگی دیکھتے جاؤ. گویا قرآن الفاظوں میں ہے، کتابوں میں، اور نبی کی زندگی صلی اللہ علیہ وسلم کی چلتی پھرتی یہ قرآن کی ترجمانی ہے، قرآن کا ایکسپلینیشن ہے. اس لیے آج کے سبق میں اب بتایا جا رہا ہے چار قسم کے عذاب اللہ دیتا ہے کس کو؟ فرمایا ان لوگوں کو جو توحید اور رسالت میں شک کرتے ہیں اور اللہ کے دی ہوئے معجزات کا انکار کرتے ہیں، قرآن کا انکار کرتے ہیں. فرمایا اگر تم نہیں مانو گے تو اللہ قادر ہے کہ تم کو کسی بھی قسم کا عذاب دے دے، اللہ قادر ہے، اس کے لیے کوئی مشکل نہیں. کیوں؟ تاکہ باقی مخلوق تم جیسے گناہوں سے بچی رہے. اللہ دوسری مخلوق کو بچانا چاہتے ہیں، اور اس کی مثال بمنزل بیماری کے ہیں کہ اگر ایک آدمی میں کوئی بیماری ہو، کوئی سکنس ہو، کوئی اس کے اندر میں کوئی ایسی قسم کی بیماری ہے کہ وہ پھیل سکتی ہے، تو پہلے اس کی دوائی کی جاتی ہے، اس کا آپریشن کیا جاتا ہے تاکہ یہ ٹھیک ہو جائے، کہ اس کی بیماری دوسرے تک نہ پہنچے. اللہ کہتے ہیں دنیا میں میرے وہ بندے جن کے اندر میں بیماری ہے، کس چیز کی؟ سٹانے کی، مسلمانوں کو صحیح کام سے روکنے کی، قرآن کی انکار کرنے کی، توحید و رسالت کے مخالفت کی، میں اللہ عذاب دے کر ان کا علاج کروں گا، پہلے انہیں ختم کر دوں گا یا ان کا علاج کروں تاکہ وہ اپنی یہ بیماری دوسروں تک نہ پھیلائیں. یہ بمنزل بیماری کے ان کا علاج اللہ تعالیٰ عذاب سے کرتا ہے. اسی کو یہاں بیان کیا اللہ پاک نے کہ میں نے ساری باتیں تفصیل سے بیان کر دی ہے. اللہ کہہ رہے ہیں پھر بھی تم نہ مانو گے تو اب تو میرا عذاب ہے. افامن الذین مکروا، مکر کا معنی اردو میں شرارت، دھوکا، لیکن یہاں شرارت نہیں، یہاں دھوکا نہیں، عربی کا معنی ہے. عربی میں مکر بولتے ہیں تدبیر کو، اور تدبیر کوئی اچھی بھی کرتا ہے، کوئی بری بھی کرتا ہے، اچھا کام بھی، برا کام بھی. تو اچھی پلاننگ کرے تو ٹھیک ہے، آدمی پلاننگ کرتے بہت سارے اچھے پلاننگ ہیں، بہت سارے برے پلاننگ کرتے ہیں. تو مکر کا معنی تدبیر ہے، انگلش میں اس کو پلاننگ کہتے ہیں، لیکن اردو میں مکر کے معنی دھوکا ہے، شرارت ہے، کہ یہ آدمی شرارت کر رہا ہے، مسچف ہے، یہ یہاں معنی نہیں ہے. یہاں اللہ کہہ رہے ہیں کہ یہ لوگ بے خوف ہے کہ وہ بری خواہشات اور بری پلاننگ کرتے ہیں، تو سمجھ لو کیا عذاب دوں گا. اب وہ کیا کرتے ہیں؟ انبیاء کے خلاف نئی نئی سازشیں کرتے ہیں، ساتھ میں اللہ کے پروگرام جتنے ہیں، مساجد ہے، اذان ہے، فلاں ہے، فلاں ہے، جس کو یہ شاعر اسلام کہتے ہیں، سائن آف اسلام کہتے ہیں، اس کے خلاف کام کرتے ہیں، جیسے قرآن ہے، توحید کی کلمے کی مخالفت کرتے ہیں، اسی طرح انبیاء علیہ الصلوۃ والسلام کو ڈسٹروئے کرنے کے پیچھے لگے ہوئے ہیں، یا ان کے پتلے بناتے ہیں، یا ان کے ڈرائنگ کرتے ہیں، یا ان کا مذاق کرتے ہیں، یا اہل ایمان کو ان کے دین اور مذہب سے روکتے ہیں، اللہ تعالیٰ کہتا ہے تب تو پھر میرا عذاب آئے گا۔ اور دیکھا آپ نے دنیا میں اللہ جب عذاب بھیجتا ہے، انہی عذاب میں سے کسی ایک عذاب کو بھیجتا ہے۔ آپ ایک کتاب ہے اردو میں زلزلہ، بہت اچھی کتاب ہے، اس میں دنیا میں کہاں اور کب اور کیسے زلزلے آئے ہیں، دنیا میں کہاں کب پچھلے زمانے میں بعد میں اور ابھی کیسے زلزلے آئے اور اس میں کیا کیا نقصان ہوا، بالتفصیل تاریخ کے ساتھ لکھا ہے۔ ساری دنیا جہاں کہیں آئے، جہاں کہیں دنیا میں، اور وہ خطرناک سے خطرناک ہے۔ یہاں پر اللہ کہہ رہے ہیں سب سے پہلا عذاب، اَن يَقْسِفَ اللَّهُ بِهِمُ الْأَرْضَ، کہہ رہے ہیں اللہ پاک ان کو زمین میں دھسا دے، میں نے زمین بنائی ہے۔ اللہ کیا کہہ رہے ہیں؟ میں نے زمین بنائی ہے اور تم لوگ اس پر کاروبار کرتے ہو، اس پر چلتے پھرتے ہو، اس پر سوتے ہو، تو اللہ چاہے اسی زمین میں تمہیں دھسا دے۔ اَن يَقْسِفَ اللَّهُ بِهِمُ الْأَرْضَ، اللہ کہہ رہے ہیں اَن يَقْسِفَ اللَّهُ بِهِمُ الْأَرْضَ، اللہ چاہے اسی میں دھسا دے۔ اور آپ کو اس کی مثال معلوم ہے کہاں پر ہے؟ قارون کو دھسا دیا، اس کے سامان مکان کے ساتھ۔ میں دیکھنے کے لیے گیا تھا، میں نے کہا چلو، قارون کہاں دھسا تھا؟ ایجپٹ میں۔ باقاعدہ ہم ٹیکسی لے کر گئے تھے، بہت دور ہے، اندر میں جنگل میں، وہاں تو ابھی بحیرہ قارون مشہور ہے، قارون کا سمندر، وہاں تو پانی بھر گیا، سمندر جیسا بن گیا، ایک بہت بڑا تالاب جیسا، لیکن وہاں اس کو دھسا تھا۔ بعد کے بادشاہوں نے وہاں ایک مکان بنایا ہے اور اس کا نام ہی رکھا ہے قارون کا مکان، بیت القارون، وہ جگہ جہاں اللہ پاک نے اس کو ساز و سامان کے ساتھ، اس کی دولت کے ساتھ، اس کو زمین میں دھسا دیا، اور ابھی تک دھستا ہے، زمین میں جا رہا ہے، جب قیامت آئے گی تب جا کر یہ سٹاپ ہوگا، جلتا رہے۔ حالانکہ اس نے کہا تھا اے موسیٰ معاف کر دے، لیکن موسیٰ علیہ السلام نے معاف نہیں کیا، اور جا اور جا، اندر گیا، باقاعدہ وہ اندر جا رہا ہے، لوگ دیکھ رہے ہیں کہ کیسے زمین میں دسا ہے۔ اس کا ذکر کہاں پر ہے؟ قرآن میں ہے، ان قارون کان من قوم موسیٰ فبغى علیہم وآتیناہ من الکنوز، اس کے پاس سامان کتنا تھا؟ کئی زیادہ اونٹ، اس کے سامانوں کی، یعنی یہ بڑے بڑے جو فیکٹریز جیسے ہوتے ہیں نا، اس کی چابیاں ہوتی ہیں، اس کی چابیاں اٹھانے والے جانور تھے، اتنا تو اس کی چابیاں تھی کہ جانور اٹھا کے اونٹ جیسے اٹھا کے چلتے تھے، اتنا مالدار تھا۔ لیکن حضرت موسیٰ علیہ السلام کی مخالفت کی اور موسیٰ علیہ السلام پر تہمت لگائی، اللہ نے کہا موسیٰ جو چاہے کر لے، تو موسیٰ علیہ السلام نے کہا اس کو زمین میں ڈھسا دے، وہ ڈس گیا، ابھی تک دھستا ہے اور دھستا رہے گا مال و دولت کے ساتھ۔ بخاری شریف میں ہے، ایک آدمی غرور کے ساتھ چل رہا تھا، صحیح حدیث ہے، تکبر کے ساتھ چل رہا تھا، اپنے پائجامے کو، اپنی پین کو نیچے لٹکاتے ہوئے چل رہا تھا، تو اللہ تبارک و تعالی کو اس کا چلنا اور اس کا تکبر پسند نہیں آیا۔ بخاری شریف میں ہے، اللہ نے اس کو زمین میں دھسا دیا اور قیامت تک دھستا رہے گا، یہ تکبر کی سزا ہے۔ اللہ کہتا ہے میری زمین ہے، میں جب چاہوں تمہیں دھسا دوں، اس کے لیے کیا مشکل، کوئی مشکل نہیں۔ 1949 میں اخبارات میں پڑھا تھا، فیروز پور، مشرقی پنجاب میں، فیروز پور میں پوری اسکول بچوں کے ساتھ زمین میں دھس گئی تھی، پوری اسکول، اخبارات میں جو زلزلہ کتاب اس میں ساری باتیں لکھی ہے۔ فرمایا 1923 میں جاپان میں زلزلہ آیا تھا، ان کے گندے کاموں کی وجہ سے نہیں سن رہے تھے، اللہ نے زلزلہ بھیجا، کیسے؟ فرمایا زمین پوری پھٹ گئی، پورے شہروں کی، شہروں کی زمین فٹی، اور 3 لاکھ آدمی زمین میں ڈھس گئے تھے ایک ہی وقت میں، کوئی نہیں ملا، ختم ہو گئے۔ اسی طرح وہی ساحلی سمندر پر 12,000 کی بستی، وہ زمین فٹی، سمندر کے کنارے سب ختم ہو گئے۔ اللہ اسی کو کہہ رہے ہیں، हदीस में है, नबी अकरम सासन फरमाया कयामत से पहले तीन खसब होने वाले हैं। खसब का माना जमीन में डसना, अभी तक हुए नहीं। अल्लाह के हबीब ने 1400 साल पहले कहा है कयामत की निशानियों में से एक निशानी तीन खसब होंगे। There will be three zalzala earthquake, लोग जमीन में धसेंगे, एक मशरिक में, एक मगरिब में, ईस्ट और वेस्ट में, और तीसरा अरब में होगा। ये अल्लाह के हबीब ने फरमाया। और अजीब, अभी तक हुआ नहीं, ये साइन अभी तक आई नहीं है, ये तो होगी, ये तो होगी। अल्लाह के हबीब ने आगे फरमाया है इराक को खत्म किया जाएगा, और इराक के बाद शाम को खत्म, सीरिया को खत्म किया जाएगा, और शाम के साथ बायकॉट किया जाएगा। वो बेचारे रोटी रोटी के मोहताज होंगे। आज हालत हम देख रहे हैं, अल्लाह के नबी ने 1400 साल पहले कहा। उसके बाद एक बहुत कहीं से खलीफा होगा, मुसलमानों का बहुत बड़ा खलीफा। जब ये खलीफा बनेगा उसके बाद ये खसब होगा, अरब में कई लोग जमीन में धस जाएंगे, मशरिक में धसेंगे, मगरिब में धसेंगे। ये अजाब आने वाला, अल्लाह पाक हम सब की हिफाजत फरमाए। हाँ, और ये खतरनाक अजाब है, इसमें कोई मिलता भी नहीं। जैसे जमीन फटी खत्म, अंदर चले गए। अल्लाह पाक कह रहे हैं दूसरा अजाब, ये तो अल्लाह कह रहे हैं अयख्सिबा बिहिमुल अर्द, जमीन में उनको ढसा दूंगा मैं अगर नहीं सुनेंगे। ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया। तीसरा दूसरा अजाब औ यातीहुमुल अजाब मिन हैथु ला यशुरून, यह अजाब ऐसी जगह से आएगा कि उनको पता तक नहीं होगा। इन्होंने रियलाइज दर पनिशमेंट के बेशुमार, यानी अभी खुशी मना रहे हैं, खुशियों में है, और अचानक अजाब आ गया, दस खत्म हो गए। अचानक अजाब, जैसे रिवायत में आता है मुफस्सिरीन ने लिखा है मक्का वाले खुशियां मना रहे हैं, मौज और मजे कर रहे हैं, नंगे तवाफ कर रहे हैं, और बूटों की इबादत, बूटों पर जानवर जबा करके चढ़ाना, और अचानक फजर के वक्त नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सहाबे किराम ने चारों तरफ से हमला किया मक्का को फतह करने के लिए। उनको पता तक नहीं हुआ, वो देखते ही रह गए। सारा मक्का फतह कर लिया गया अचानक, पता तक नहीं चला। जैसे कुरान करीम में आपने पिछले सबक में पढ़ा था आठवें सिपारे में लूत अलैहिस्सलाम की कौम में, जब वो तीन या चार फरिश्ते आए लूत अलैहिस्सलाम के घर में बैठे, बड़े खूबसूरत थे जिब्रील अलैहिस्सलाम, बिल्कुल जवान बच्चे की शक्ल में, बिल्कुल जवान, और फरिश्तों की खूबसूरती मीकाईल इसराफील इज़राइल, जब आज रिवायत में तीन फरिश्ते आए और बड़े खूबसूरत बैठे हुए थे लूत अलैहिस्सलाम के घर में, और क्या कह रहे हैं कुरान में उसका जिक्र है इन्नका लतअलमु मा नुरीद, ए लूत तुम्हें पता नहीं हम किस इरादे से आए हैं, लिवातत का काम करने के लिए, आज तो हमारा काम बन जाएगा, आज तो हम यही करने वाले हैं, इतने खूबसूरत बच्चे हमें कहां मिलने वाले हैं। उन्हें क्या पता था, हजरत लूट को भी पता नहीं है कि ये फरिश्ते हैं, वो समझे मेहमान है, और वही भी समझे क्योंकि लूत अलैहिस्सलाम की बीवी ने जाकर सबको बताया कि मेहमान आए हैं, वो लोग भी आए, यहां तक के दरवाजा बंद कर रहे हैं, ऊपर से आ रहे हैं। और कुरान के जो अल्फाज यस्तबशिरून बड़े खुश है, आज तो हमारा काम बन जाएगा, बड़े खूबसूरत बच्चे आए हैं, हम लिबादत का काम करेंगे। जैसे ही अंदर गए कितने खुश और मजे करने वाले, अचानक जिब्रील अलैहिस्सलाम अपना पर खोला और एक मारा, सारे वहीं खत्म हो गए अचानक। ये है कि उन्हें पता भी नहीं अजाब कैसे आम खत्म हो गए, ये भी है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया मोमिन को अचानक सजा मिलती है, झटका दिया जाता है, मोमिन को शेक किया जाता है, हिलाया जाता है, और उसकी मिसाल मेरे और आपके नबी ने बयान फरमाई सल्लल्लाहु अलैहि वसल्लम ने, जैसे घोड़ा है, घोड़े को जब चरागाह में बड़े मैदान में घास खाने के लिए छोड़ दिया जाता है, शायद आपने देखा, हमने तो देखा, उसके पैर में एक लंबी रस्सी बांधी जाती है। वो जहां तक रस्सी होती है दूसरे के खेत में न गिरे, बस वहां तक तो ये जाता है, और जैसे ही बॉर्डर से आगे जाता है किसी दूसरे के, फौरन वो रस्सी खींचती है तो वापस आ जाता है। वो समझता है कि नहीं, मैं बंधा हुआ हूं, आजाद नहीं हूं। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मोमिन तेरी मिसाल भी ऐसी है, जब तू अल्लाह की नाफरमानी करता है, जब तू नमाज छोड़ता है, जब तू गुनाह करता है, जब तू जीना करता है, जब भी कबीरा गुनाह करता है, अल्लाह तुम्हें झटका देता है। कभी मौत, कभी एक्सीडेंट, कभी घर जल गया, कभी क्या हो गया, ये झटका दिया गया है, तुम्हें खत्म नहीं किया गया है, तुम्हें झटका दिया गया है। इस झटके से तू वापस आ जा सही रास्ते पर, और तोबा और इस्तिगफार कर ले, तोबा और इस्तिगफार कर ले। और काफिर के लिए नहीं है झटका, नहीं, उन्हें खुल दिया जाता है, बिल्कुल छोड़ दिया जाओ, जितना जाना हो जाओ, अचानक मैं झटका नहीं, मैं सजा भेजूंगा कि तुमको खत्म कर दूंगा। ये मोमिन और काफिर की मिसाल नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाई है, ब्यूटीफुल एग्जांपल उसकी। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम दूसरी मिसाल दी है कि मोमिन तेरी मिसाल प्लांट की तरह है, पौधा है ना प्लांट, और काफिर की मिसाल एक बड़े टने वाला दरख्त की तरह है। मोमिन तू तेरे नेकियों की वजह से एक पौधे की तरह है कि हवा आती है ना तो पौधा कभी इधर झुकता है, कभी इधर झुकता है, कभी इधर झुकता है, कभी इधर झुकता है। तेरी जिंदगी में भी ये हवाएं आती है तो तू कभी इधर और कभी इधर, कभी इधर और कभी उधर। लेकिन काफिर के लिए तो फरमाया वो टना हिलता ही नहीं है, अनलेस ऐसी हवा आए कि वो जड़ से उखड़ कर दरख्त ही गिर जाए, यानी कब्रिस्तान में चला गया। आपने नहीं देखा प्लांट को कुछ नहीं होता, हिलता रहता है, लेकिन दरख्त तो होते हैं उनके गिरने का खतरा होता है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इसके मिसालें दी है, फरमाया औ यातियहुमुल अज़ाब, जैसे बदर में नहीं देखा आपने 1,000 आदमी मक्का के काफिर तैयार होकर आ गए कि आज तो मदीना में मुनव्वरा में सहाबा किराम को खत्म कर दिए, बस कोई बाकी ना रहे। और अबू जहल ने तो बड़े शान शौकत के साथ आया, उसमें 70 बड़े सरदार, उनके बड़े 70 सरदार तो मारे गए और 70 बड़े सरदार तो पकड़े गए। ये बड़े जोश में आए थे और साहबे किराम 313 थे और दे 1000 एंड दे वर सो हैप्पी, वी आर सो मेनी, वी गॉट सो मेनी वेपन्स एवरीथिंग, उनके पास तो कुछ नहीं, हम उनको कुचल देंगे आज। लेकिन अल्लाह पाक ने देखा कैसा, बदर के अंदर में सब मारे गए, अबू जहल मारा गया, सारे मारे गए, उतबा अल्लाह कैसे कैसे मार, अल्लाह कह रहे हैं औ याखुदहुम फी तकल्लुबिहिम, या तो फिर चलते फिरते उन पर अजाब भेज देंगे, चलते फिरते आदमी चलता हो गिर गया खत्म, या चलता हो हार्ट अटैक हो गया, चलते फिरते ऑफिस में काम के लिए वही खत्म हो गया, सफर में है, ट्रेन में है, बस में है, या कहीं भी खत्म हो गया। हमारे एक दोस्त थे साउथ अफ्रीका, इंतकाल कर गया, अल्लाह उनकी कब्र को नूर से भर दे। उसने मुझे बताया कि मौल साहब अब तो मैं प्लेन में कभी सफर नहीं करूंगा। मैंने कहा क्या हुआ? उसने कहा मैं उमरा में जा रहा था, मेरा फ्लाइट जो है वो 3 मरतबा ऐसा हुआ, पूरा 3 मरतबा, फिर सीधा हुआ, अल्लाह ने बचाया, हम चले गए, बच गए। लेकिन उस वक्त जो हालत थी हमारी, बोलते न जिंदा न मरदा, अब नहीं बैठूंगा प्लेन में। लेकिन ये तो काफिरों का जिक्र यहां पर है कि चलते फिरते उनको हम पकड़ लेंगे, कभी कोई हादसा अचानक आ गया, कोई मुसीबत आफत आ गई, कोई बारिश और तूफान आ गया, कभी बिस्तर में ही अल्लाह पाक ने पकड़ लिया, और कभी रक्स शुरू की मजलिसों में कूदते हुए अल्लाह ने पकड़ लिया, कभी जश्न मनाते हुए अल्लाह ने, कहीं देखे हमने जश्न मनाते हुए, अभी नहीं देखा लबनान में हुआ, कोई शादी कर रहा है, कोई क्या कर रहा है, कोई फिल्म बना रहा है, कोई क्या रहा है, कोई किस हालत में मरा, कोई किस हालत में मरा, कोई किस हालत में मर गया, कोई लहव लाभ में। अल्लाह कह रहे हैं वमा हुम बिमुजीज़ीन, नो वन कैन मेक मी होपलेस, मुझे कोई आजिज नहीं कर सकता, मैं कमजोर नहीं हूं, मैं जो चाहे कर सकता हूं। कभी सफर में आदमी सफर में है, देखो मोमिन के लिए, मोमिन के लिए सफर में मौत का आना बड़ी बशारत है, लेकिन काफिर के लिए सफर में मौत बड़ी खतरनाक। उलमा फरमाते अजाब मिन अजाबिल्लाह, अल्लाह के अजाब में से एक अजाब है, कोई नहीं उसके पास, लेकिन मोमिन के लिए बशारत है सफर। कहता नहीं देखा, कहीं लोग उमरा में जाते हुए वहीं इंतकाल कर गए, कहीं हज में गए वहीं इंतकाल कर गए, कहीं अलकुद्स गए वहीं फलस्तीन वहीं इंतकाल कर गए, कहीं कौन। और सफर शरई है, आदमी सफर में है। मुस्लिम शरीफ निसाई शरीफ की हदीस है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम एक सहाबी को दफन किया जा रहा था, वन सहाबी दे वो बेरी इन जन्नतुल बकी, सारे सहाबा मौजूद है और नबी सल्लल्लाहु अलैहि वसल्लम भी वहां पर है। तो सहाबे किराम किसी सहाबी ने फरमाया अल्लाह के रसूल कितना खुश नसीब है कि इसकी मौत मदीना मुनव्वरा में आई है, निसाई शरीफ की हदीस है, इसकी मौत मदीना मुनव्वरा में आई है, कितना खुश नसीब है। हालांकि मदीना मुनव्वरा में मौत का आना बहुत बड़ी नियामत है ना। नबी अकरम सासन फरमाया अगर तुम में से कोई मरने की तमन्ना करता है तो मदीना मुनव्वरा में मरने की तमन्ना करो, नसीबदारी होगा कि कयामत के दिन जब कयामत हो जाएगी तो सबसे पहले तो जमीन से कौन निकलेंगे, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, फिर अबू बकर, फिर उमर, फिर ईसा अलैहिस्सलातु वस्सलाम, फिर जन्नतुल बकी वाले निकलेंगे, उनके साथ तो नबी सल्लल्लाहु अलैहि वसल्लम मौजूद है। फिर ये चलेंगे मक्का की तरफ, उधर से जन्नतुल मौला मक्का मुकर्रमा के कब्रिस्तान से वो हजरत खदीजतुल कुबरा और बड़े बड़े अल्लाह उधर से निकल कर आएंगे, इनकी मुलाकात होगी। हम कहोगे हमें पता नहीं, अल्लाह से दुआ करो अल्लाह हमें भी वहीं की मौत नसीब फरमाए ताकि हम अल्लाह के रसूल के साथ रहे, वरना कयामत का एक दिन 1000 दिन के बराबर होगा। वी हैव टू फाइंड रसूल सल्लल्लाहु अलैहि वसल्लम कहां पर है, तलाश करना, कहां से किधर से किधर से किधर लोग जाएंगे। तो हदीस में तो बड़े फजाइल है, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से फरमाया तुम कहते हो कि इसकी, बोले ताज्जुब कर रहे हो कि इसकी मौत मदीना मुनव्वरा में हुई है। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया काश कि इसकी मौत सफर में होती, क्या फरमाया, काश कि इसकी मौत सफर में होती। फरमाया अल्लाह के हबीब सफर में, फरमाया हां। फिर अल्लाह के हबीब ने कहा एक आदमी कहां पैदा होता है और सफर में जाता है, कहीं साउथ अफ्रीका, कहीं कभी कहां इंडिया, पाकिस्तान, बांग्लादेश और कहा, और वहीं पर मौत आ गई। ये अपनी पैदाइश की जगह से कितना दूर हो गया, पैदा कहां हुआ, मौत कहां आती है, होता है बहुत सारे ऐसे। फरमाया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह ताला फरिश्तों के सामने उसकी मगफिरत का ऐलान करता है, सबसे पहले उसकी मगफिरत का ऐलान। नंबर दो, अल्लाह के हबीब ने फरमाया, अल्लाह कह रहे हैं जहां पैदा हुआ वहां से लेकर जहां उसकी मौत हुई सफर में, इतना बड़ा जमीन का टुकड़ा मैंने इसको जन्नत का टुकड़ा अटा फरमाया है। मोमिन के लिए तो बशारत है, लेकिन काफिरों के लिए तो ये खतरनाक चीज है। फरमाया औ याखुदहुम फी तकल्लुबहिम फमा हुम बिमुजज़ीन औ याखुदहुम अला तखव्वुफ, या तो खौफ पर उनको पकड़ लिया गया। बहुत सी मर्तबा सामने वाले को देखकर आदमी डर जाता है, बहुत सी मर्तबा खौफ ही खत्म कर देता। आजकल बहुत सारे तो खौफी से मर गए, कोरोना के खौफ में नहीं देख रहे, वो भी पकड़, मैं भी पकड़ा जाऊंगा, कई केस ऐसे हैं खौफ से मर गए। हमारे यहाँ सूरत में तूफान हुआ था मुसलमान और हिंदू का, उस वक्त एक गालिबन 12-13 साल का बच्चा होगा, उसने जो वाकया सुनाया हजरत मुफ्ती अब्दुल रहीम लाजपोरी साहब रहमतुल्लाह अलैह के सामने, क्या कहा कि जब ये हिंदू लोग मेरे घर में आए तो पहले तो मेरी माँ और मेरी बहन के साथ उन्होंने जिना किया, और उनके सामने, और मैं छुपा हुआ था एक कोने में देख रहा था और मैं कांप रहा था, ऐसे लगता मैं मर जाऊंगा, छोटा बच्चा था। और मैं मेरे माँ और बहनों के सामने मेरे बाप को और मेरे भाई को कत्ल किया उन्होंने, गला काटा, उसके बाद माँ और मेरी बहन को उनको भी कत्ल कर दिया, मैं अकेला बच गया घर में। वो क्या खौफ, वो जब बयान कर रहा था ऐसा लगता है अभी मर जाएंगे ये, वो देखकर यकीन ऐसी बात है उसकी आंखों के सामने मार दिया। काफिरों के बारे में अल्लाह कह रहे हैं खौफ डालूंगा कि वो खौफ की वजह से खुद भी मर जाएंगे, खौफ खाकर मर जाएंगे। औ या खुद हम अला तखव्वुफ, तखव्वुफ के माने में थोड़ा शक था, इसका क्या माना है, हजरत उमर रजी अल्लाह तआला को शक हुआ क्या माना है? तो उन्होंने साहबे किराम को पूछा बताओ क्या माना है इसका, क्या बताओ चलो। तो उस वक्त अब्दुल्लाह इब्ने अब्बास रजी अल्लाह तआला वहीं मौजूद, मुफस्सिर कुरान, लेकिन उस जमाने में उनकी उम्र छोटी थी। उन्होंने कहा एक कबीले हुजैल के अबू बकर हुजैली ने अपने शेर में तखव्वुफ का माना तनकुस, कमी के बयान किया, कम थोड़ा 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 अजाब है, थोड़ा थोड़ा का माने में तनकुस के माने में वह दलील। तो उन्होंने फिर वो शेर पढ़ा, उस शेर में इसका तर्जमा यह है कि ऊंट छः छः सात सात दिन का पानी पी लेता है, खाना खा लेता है, फिर जंगल में चलता है, अभी उसको पानी और खाना नहीं मिलता है, तो फिर उसकी चर्बी ही उसका खाना बनती है, पिघलती है, वही खाना बन जाती है, और इतना कमजोर हो जाता है कि उसका जो हम्प होता है, हम्प ऊपर जो बदन के ऊपर, वो हम्प कमजोर होकर छोटा हो जाता है, आहिस्ता आहिस्ता उसका श्रिंक हो जाता है, उसकी तरफ इशारा किया। फरमाया वहां पर तखव्वुफ का लफ्ज शायर ने इस्तेमाल फरमाया है। तो हजरत उमर रजी अल्लाह तआला अन्हु ने फरमाया ये है जमाने जाहिलियत के लोगों के अशआर को तुम पढ़ा करो, इसलिए कि ये तुम्हारे दीवान है। दीवान, दीवान के किसको कहते हैं, किताबों को कहते हैं ना। फरमाया इसके जरिए से तुम्हारी किताबों के लिए तुम्हें मदद मिल जाएगी। तो हजरत उमर रज़ियल्लाहु ताला ने वहां से माना, क्या माना इसका, माना अल्लाह पाक मोमिन को नहीं काफिर को थोड़ा थोड़ा अजाब देता है, थोड़ा दिया फिर थोड़ा दिया, आहिस्ता आहिस्ता उनको कमजोर कर देता है और उसकी जगह मुसलमानों को स्ट्रॉन्ग कर देता है। हुआ ऐसा जब इराक को फतह किया हजरत उमर रज़ियल्लाहु, इराक को फतह किया, तो बाद साहबाए किराम ने मीटिंग की, उन्होंने बड़ी मीटिंग। अब ये मीटिंग जो हजरत उमर रज़ियल्लाहु के जमाने में बड़ी लंबी रोजाना मीटिंग, लेकिन फैसला नहीं हो रहा है, सारे साहबा मौजूद है, फैसला ही नहीं हो रहा है। हजरत उमर रज़ियल्लाहु तआला ने एक मरतबा आए फरमाया रात को मैं सोने के लिए गया, कुरान की एक आयत मेरे जहन में आई, आज मैं फैसला करके रहूंगा। क्या फैसला करना? फरमाया हमने इराक को फतह किया है, शाम को फतह किया है, अब इराक की जमीन हम वहां के फौजियों को नहीं देंगे, वो हमारी है। बसाबन किराम ने फरमाया नहीं, इनको दे दो, फौज को दे दो, फौज ताकि उस जगह को लुक आफ्टर करे। मैं नहीं, अगर हम फौज को दे देंगे तो फिर कमी हो जाएगी। किसमें कमी होगी? हमें सड़क बनाना है, रोड बनाना है, मदीना मुनव्वरा में बहुत सारे लोग यहाँ इराक में और सारे जगह जहाँ जहाँ इस्लाम फैल चुका है उनकी औलादों को तालीम देनी है, यतीमों की मदद करनी है, बेवाओं की मदद करनी है, अगर ये जमीनें वगैरह उनको दे रही तो आमदनी नहीं होगी, हम कैसे लोगों की मदद करेंगे, बैतुल माल में माल ही नहीं होगा। ये बात अजीब हालत हुई हजरत उमर रजी अल्लाह तआला का थी। साहबा किराम अगड़ी हो गए, नहीं दिया, हालांकि बड़े जोरों शोर से कह रहे थे। फरमाया ठीक है, अब जितनी भी जमीन है तुम्हारी जमीन है, तुम उसकी काश्तकारी करो, इसको उसके अंदर में खेती करो, हम तुम्हें तनख्वाह देंगे, ये सारी खेती हमारे यहां आएगी, हम तुम्हें तनख्वाह देंगे, जैसे काम वाले को तनख्वाह दी, और तुम्हें टैक्स भी भरना है। हजरत उमर ने टैक्स भी जारी कर दिया, और अब लोग मुसलमानों के पास काम करने के लिए नॉन मुस्लिम दूर दूर से मदीना आने लगे कि मुसलमानों के यहां काम मिल जाएगा, वहां जाएंगे काम के लिए भेज देंगे, जाओ वहां जाओ वहां जाओ, हमें तनख्वाह तो मिलेगी। अल्लाह अकबर। जब मदीना मुनव्वरा में नॉन मुस्लिम दाखिल होने लगे तो हजरत उमर ने फरमाया नहीं नहीं, मैं किसी भी गैर मुस्लिम को मदीना मुनव्वरा में दाखिल होने की इजाजत नहीं देता। लेकिन अब्दुल्लाह इब्न अब्बास और कुछ साहबे किराम फरमाते नहीं नहीं इजाजत दो उनको ताकि उन्हें भी कुछ काम मिल जाए, कुछ फायदा हो जाए। फरमाया नहीं, बड़ा इसरार किया। हजरत उमर ने कहा ठीक है, अभी नॉन मुस्लिम भी मदीना मुनव्वरा में आने लगे। जिस दिन फजर की नमाज में हजरत उमर रजी अल्लाह तआला को शहीद किया ابو لولو نے شہید کیا. ابھی اس کے 3 دن کے بعد حضرت کا انتقال ہوا. اس دوران میں فرمایا کہا ابن عباس بلاؤ ان کو میرے پاس, بلاؤ ان کو میرے پاس. فرمایا جب وہ سامنے آئے تو کہا یہ میرا راز تھا, تم سمجھے نہیں کہ اس طرح غیر مسلم کو اجازت نہیں دیں گے, ورنہ پھر وہ مسلمانوں کو ویسے ہی ختم کریں گے. دیکھو آپ کے امیر المومنین کے اوپر حملہ کیا ہے. یہ سوچ تھی حضرت عمر رضی اللہ تعالی عنہ. خیر یہاں پر مجھے سمجھانا ہے کہ یہ اللہ تبارک و تعالیٰ کہہ رہے ہیں او یاخذہم علی تخوف, یا تو خوف ڈال دوں گا ان کے دلوں میں کہ ایسے ہی مر جائیں گے گھبرا کر کے, یا پھر تھوڑا تھوڑا کہ وہ ختم ہو جائیں اور مسلمان غالب ہو جائیں. فَإِنَّ رَبَّكُمْ لَرَؤُوفُ الرَّحِيمُ, بے شک تمہارا رب ویسے بھی مشفق ہے, مہربان ہے, ہر ایک کو عذاب نہیں دے رہا ہے, ڈھیل دے رہا ہے, آج نہیں تو کل, کل نہیں تو پرسو سدھر جائیں گے. لیکن اگر پھر بھی نہ سدھرے, اللہ کہہ رہے میں تو ہوں رؤوف رحیم, لیکن تم اگر برائی کرو گے تو اس کا ظلم تم پر ہی آئے گا, میں ظالم نہیں ہوں. اس آیت میں اللہ پاک نے 4 عذاب کو بیان کیا. اب آئندہ سبق میں بتا رہے ہیں کہ دنیا کی ساری چیزیں اللہ کی عبادت کرتی ہے, کیسے کرتی ہے, درخت, یہ ساری انشاءاللہ اس کو بالتفصیل بیان کریں گے ورنہ بات لمبی ہو جائے گی. اللہ پاک ہم سب کو جو بات کہے گی اس پر عمل کی توفیق عطا فرمائے. واخر دعوانا الحمد للہ رب العالمین. یا رحم الراحم یا ذو الجلال والاکرام, یا اللہ قرآن کی برکت سے اللہ ہمارے گناہ معاف فرما, قرآن کی برکت سے اللہ ہمارے گناہ معاف فرما, قرآن کی برکت سے ہماری اولادوں کو نیک بنا, آنکھوں کی ٹھنڈک بنا, قرآن کی برکت سے ہماری زندگیوں میں, اولاد کی زندگیوں میں سکون نصیب فرما, ہمیں اور ہماری آل اولاد اور نسلوں کو اللہ العالمین قیامت تک خادم قرآن بنا, اللہ عالم قرآن بنا, عامل قرآن بنا, اللہ عامل قرآن بنا, اللہ عالمین سچے پکے مومن بنا, انسان بنا, اخلاق والے بنا, اس نے اخلاق سے مالا مال فرما, اللہ خیر و برکت سے مالا مال فرما, عفو عافیت سے مالا مال فرما, اللہ ہمارے والدین کی مغفرت فرما, ہمارے اساتذہ اور شیوخ کی مغفرت فرما, بھائی بہن رشتہ دار, اے اللہ جتنے بھی دوست احباب ہیں, اے اللہ جتنے بھی مریدین ہیں, جتنے بھی متعلقین ہیں, جتنے بھی تعلق رکھنے والے ہیں, محبت رکھنے والے ہیں, اے اللہ سبھی کی مغفرت فرما, سارے مسلمانوں کی مغفرت فرما, سارے مسلمانوں کی مغفرت فرما, اے اللہ پریشانیوں مشکلوں کو دور فرما, سکون والی زندگی نصیب فرما, اے اللہ مرتے دم تک دین پر قائم دائم فرما, موت آئے تیرا دین کا کام کرتے کرتے تیری رضا والی موت نصیب فرما, اللہ اخلاص نصیب فرما, اے اللہ یہ درس جو ہر ہفتے ہر 2 ہفتے اے اللہ ویب سائٹ کے ذریعے ساری دنیا میں لوگ سنتے ہیں, اے اللہ سب کا سننا قبول فرما, سب کی مغفرت فرما. ابھی بھی مکسلر کے ذریعے لوگ ساؤتھ افریقہ اور نہ معلوم کہاں کہاں لوگ سن رہے ہیں, اللہ سب کے سننے کو قبول فرما. اللہ ہماری اس مسجد میں جتنے لوگ قرآن کی محبت میں بیٹھے ہیں, گھر پر بیٹھ کر سن رہے ہیں, ہماری مائیں اور بہنیں سن رہی ہیں, اے اللہ سب کو قرآن کی برکتیں نصیب فرما, قرآن کی رحمتیں نصیب فرما, اے اللہ اس کے صدقے ہماری مغفرت فرما. وصلی اللہ تعالی علی خیر خلق سیدنا محمد وآلہ وصحبہ اجمعین. برحمتک یا رب.